مولانا جلال الدین رومی رحمت اللہ علیہ نے فرمایا کہ ایک باز اڑا تو اڑ کر وہ ایک بڑھیا کے گھر میں پہنچ گیا, تو اس بڑھیا نے جب اس کو دیکھا تو کہ اس کے بال بڑے بڑے اور اس کے پر بڑے بڑے, اس کے ناخن بڑے بڑے, تو اس بڑھیا نے کہا کہ دیکھو تیرا کیا حال کیا ہوا ہے, ایسے بڑے بڑے ناخن, ایسے بڑے بڑے بال, کیسا تجھے بدنما بنا رہا ہے. تو اس نے کیا کیا, اس کے اس بڑھیا کی اس بات سے وہ باز متاثر ہو گیا اور اس نے بڑھیا نے اس کو پٹی پڑھائی, ورغلایا, تو وہ اس کے ورغلانے میں آ گیا اور اپنے بال اور پل اور ناخن کٹوا لیے. اور یہ حقیقت میں ناخن اور یہ اس کے بال اور پر یہی اس کی خوبصورتی اور زینت تھے, وہ کہ باز کا یہی, باز شاہی کا یہی تو جمال اور رونق تھی جو اسے کٹوا دیا. میرے مرشد فرماتے ہیں کہ یہی حال ہوتا ہے کہ دیندار کا, مسلمان کا, مسلمان کی اس کی جو زینت ہے اور رونق ہے اس کی شریعت تو ہے. اگر شریعت پر عمل نہیں کیا تو پھر مسلمان کیا بچا, اس کا اسلام, شریعت پر عمل کرنا, اس کا سنت پر عمل کرنا, یہی تو اس کی رونق ہے. نہیں کیسی داڑھی رکھی ہوئی ہے, کیا ہر وقت ٹوپی چڑھائے رہتے ہو, اسمارٹ بنو. پھر ٹوپی پہنیں گے بھی تو پہننے سے پہلے تیل لگا کر مانگ نکال کے پھر ٹوپی پہنیں گے, ایسے کہ بال خراب نہ ہو, ایسے کہ میرے بال کی سیٹنگ خراب نہ ہو. اور ٹوپی پہننے کا طریقہ یہ ہے کہ بال ایسے پہننا ہے, ٹوپی ایسے ہی ہے. یہ اب آپ دیکھو خود ہی لوفر اسٹائل ہے, لوفروں کا طریقہ. بعض لوگ کیا کرتے ہیں, وہ ایسے پہن لیتے ہیں, تو یہ تو ایسا لگتا ہے یتیم خانے کا سیکرٹری ہے. بالوں کو چھپانا چاہیے, یعنی کتنا زمانہ لیکن ہم بال بھی نہیں چھپا سکتے. ہمیں ٹوپی پہننی بھی نہیں آئی, دینی بہت آتی ہے. ٹوپی صحیح پہنے, درست کرو بھائی اپنی ٹوپی, بال چھپائے بال کو, یہ بال چھپنے چاہیے, یہ ٹوپی کا طریقہ ہے. کتنا زمانہ مسلمان کو ٹوپی بھی پہننی نہیں آئی, کیسے عجیب سی بات. بعض دیندار کیا کرتے, جیسے طالب علم ہے دیندار ہے, وہ کیا کرتے کہ اپنے دینی مرکز میں جاتے ہیں تو بالوں کو ایسے کر کے ایسے صحیح نہیں, پھر اس کے بعد جب فارغ ہوئے ایسے کیا, سارے بات ہیرو ایسے لٹے نکلے گی, اور یا پھر ٹوپی ایسے کر دیے. پھر وہ ٹوپی کا جو مقصد ہے, کمال ہے, وہ کیسے حاصل ہوگا. بہرحال, ارے میاں یہ کیا ٹوپی پہنی ہوئی ہے, یہ کیا داڑھی رکھی ہوئی ہے, یہ مونچھے صاف اور یہ شلوار ٹخنوں سے اوپر, ارے یہی تو مسلمان کی زینت ہے. شرعی پردہ عورتوں کو نہیں دیکھتے, کوئی عورت ہے اس نے برقع کیا, مرد سب یعنی تمام خاندان برادری اس کے پیچھے پڑ گئے, یہی تو اس کی زینت ہے. یعنی باز کی جیسے زینت اس کے بال اور پل اور ناخن ہے, مسلمان کی شریعت پر عمل کرنا یہ اس کی زینت ہے. لہذا وہ طالب علم, صوفی, تبلیغ میں جانے والا, عالم, عابد, امام, مؤذن, اس کی زینت ہے وہ شریعت پر عمل کرے, سنت پر عمل کرے, اپنے اسلاف کے طریقے پر عمل کرے, اپنے اسلاف کے طرز پر عمل کریں. یہ اس کی زینت ہے. بے شک جو مال کی ضرورت سب کو ہے, ضروریات ہے مال, لیکن اس مال کی خاطر سے اپنی آخرت برباد نہ کریں. اس لیے میرے مرشد نے ایک بات فرمائی, حضرت نے فرمایا کہ دیکھو, ایک مدرسے میں حضرت کا خطاب تھا, اس میں فرمایا کہ جب تم مولوی بن جاؤ گے, امام یا کوئی منصب, درس و تدریس کوئی منصب, تو کوئی آ کر یہ نہیں پوچھے گا کہ آپ نے بخاری شریف میں کتنے نمبر لیے تھے, ہدایہ میں کتنے نمبر لیے تھے, بلکہ عام لوگوں کو تو پتہ بھی نہیں ہے کہ کون کون سی مولوی کتابیں پڑھتا ہے. کیوں بھائی, معلوم ہے مولوی کیا پڑھتا ہے؟ نہیں پتا. اب مولوی آ کر ممبر پر بیٹھ کر روٹ ڈالے, اولا میں میں ممتاز آیا, میں نے یہ نمبر لیے, ثانی میں میں نے یہ نمبر لیے, ثالثہ میں, رابعہ میں, پورے بخاری شریف میں تو میں نے پورے وفاق میں ٹاپ کیا. ممبر سے نیچے اترے, ایک آدمی نے کہا, مولوی صاحب آپ نے ٹاپ تو کیا ہے لیکن آپ کی شلوار تو ٹخنے سے نیچے ہے نا, مولوی کو بولے گا نہیں بولے گا؟ مولوی صاحب آپ نے ٹاپ تو کیا لیکن اپنی شلوار تو دیکھیے, آپ کی شلوار تو ٹخنے سے نیچے ہے. وہ مولوی کی مونچھیں دیکھے گا, وہ مولوی کی داڑھی دیکھے گا, وہ مولوی کی شلوار دیکھے گا, وہ یہ دیکھے گا کہ امام صاحب جب مولوی صاحب بازار سے گزرتے تو یا رشتے داروں کے ملنے جاتے تو وہاں شرعی پردہ ہی نہیں. جی کیا کروں, وہ میری رشتے دار نہیں مانتی نہیں ہے. یعنی رشتے داری ہماری نہیں مانتی, ہم اللہ کی نہیں مانتے, یعنی تو پھر کیا بچا؟ ہم نے اپنے بال, یعنی یہ جو ہم سمجھتے نا کیا, وہ جو ہم وہ رشتے دار نہیں ہوگی جسے ہم پردہ نہیں کریں گے, اور اس کو بڑا ہنس ہنس کے بولیں گے, اخلاق دکھائیں گے, سنت سکھائیں گے, ارے وہ تو بس معتقد ہو جائے گی ہماری. وہ کہے گی دیکھو, پھر ہم اسے اپنا علمی روپ ڈالیں گے کہ کتنی میں عبادت گزار ہوں, کتنا عالم ہوں, تو یہ سب روپ ڈال کے چلے جائیں گے. اور وہ کہے گی واقعی آپ اتنے کمال والے. بعد میں جا کر کہے گی, یہ جو مولوی صاحب آئے تھے نا, یہ بہت حرامی تھے. کیوں؟ ارے شریعت کہتی ہے پردہ کرو, میرے سامنے بیٹھے ہو. صحیح نہیں کہہ رہا میں؟ ہم کیا سمجھتے ہیں, ہم جو اپنا علمی یا عبادت کا روپ ڈال دیں گے وہ روپ میں آ جائیں گے؟ وہ تو سیدھا سیدھا حرامی بولے گی, اس سے کم نہیں بولے گی, اور اس سے زیادہ تو بولے گی. ہنسی عورتوں کو دیکھتے ہیں, ذرا شرم و حیا نہیں ہے ان کے اندر؟ اگر میں ایسے بیٹھی تھی تو وہ کیوں آئے؟ اور پھر دیکھتے بھی ایسی نگاہوں سے ہیں ان کی جیسے ماں بہنیں ہی نہیں ہیں. خود بے شرم بے حیا ہے, لیکن اس کی بے شرمی بے حیائی کے اندر تعاون کرنے مولوی والے دیندار صاحب بھی ہیں, چاہے وہ مولوی صاحب ہوں, چاہے صوفی صاحب ہوں, چاہے تبلیغی ہوں, چاہے طالب علم ہوں, تسبیح رکھنے والے. عورتیں ضرور اس کو بولتی ہیں کہ یہ حرامی ہے, یہ عورتوں کا مزاج ہے, ضرور بولیں گے. تو جناب آخر میں یہ لقب سننے کو ملا. تو یاد رکھیے گا کہ ہمارے بالوں پر یہ شریعت, یہ سنت, یہ ہمارے بالوں پر ہے, یہ ہمارے ناخن, یہی ہماری زینت ہے. یہ داڑھی جس کو جو چاہے وہ بولتے رہے, یہ ہمارا شلوار ٹخنے سے اوپر کھڑا جو دنیا چاہے بولتی رہے, لیکن یاد رکھنا یہ شریعت, یہ سنت, یہ ہمارے بالوں پر اور ہمارے ناخن ہیں. اگر اس کو ہم نے کاٹ دیا نا, کچھ نہیں بچا. ہم نے شریعت و سنت کا راستہ چھوڑ دیا, ذلت اور خاری کے علاوہ کچھ نہیں ملے گا. لہذا ہمارے اسلاف کا یہ طرز ہے کہ مانگنے کبھی نہیں گئے, چندہ کرنے. وہاں جائے شیٹ صاحب کے پاس, ٹی وی چل رہا ہے, ہماری تو اتنی ہمت نہیں ہم ٹی وی بند کرا دیں. اتنی ہمت ہے ہمارے اندر کہ ٹی وی بند کرا دیں. वो हमारे एक दोस्त है, इस किसी मदरसे से ताल्लुक, हजरत से बैत हुई, खुद मुझसे कहने लगे, कहे हजरत की बरकत से मुझे पर्दे की तौफीक हर किसी, कहने लगे कि मैं अपने आते हैं दूसरे शहर से, तो वो उनके शागिर्द हैं, उनके घर में भी जाना, कह रहे घर जा रहे हैं, औरतें आ रही जा रही, हम खाना भी साथ खा रहे हैं, कपड़े भी धो रही है। कहा हजरत की सोबत का जो फैज मुझ पर सबसे पहला आया वो ये कि मुझे शरीर पर्दे की तौफीक। अब कहा मैं अब गया, मैं तो वो मोहब्बत का ताल्लुक नहीं, इससे कोई इनकार नहीं, वो शागिर्द बहुत मुखलिस, कहा गया अब मैंने कह दिया पर्दा हुआ। फिर आगे से वो आया कि पहले आता है ना कि अजी अब हम शरीर पर्दा करेंगे, अच्छा पहले जो आप करते थे, पहले तो आपके अखलाक कितने अच्छे थे, हमसे हंस के बातें करते थे, हमें देखते थे, ये और बात है कि हम आपको पीठ पीछे हरामी बोलते थे, लेकिन आपके अखलाक कितने अच्छे थे, अब आपको क्या होना, किन मुल्लाओं के चक्कर में पड़ गए, दीन ये तो नहीं सिखाता। अब ये हमारे लिए एक बड़ा मुश्किल मरहला हो गया कि जी अब क्या बोले। उसकी सीधा और साफ जवाब ये है जो उस बाज ने किया, बाज मी मालीद पर बरदस्त शाह आरुमी फरमाते हैं कि उस बाज ने क्या किया, अपने पर बादशाह के हाथों से रगड़ने लगा और बेजबा मी गुफ्त मन करदम कुना, और उसने अपनी खामोश बेजबानी के साथ खामोशी से उसने गुफ्तगु की, इसका नाम है खामोश गुफ्तगु, यानी सर झुकाकर नदामत से बादशाह के हाथ से अपना सर रगड़ने लगा, यानी खामोशी में वो क्या इकरार किया कि मैंने गलती की। लिहाजा हमारे जिम्मे है कि हम गलती के इकरार करें, क्योंकि जब तक हम गलती के इकरार नहीं करेंगे ना बात आगे नहीं बढ़ेगी, और अगर हम तावीलात देते रहे तो याद रखिए कि हम इसलिए नहीं पढ़ते कि तावीलात देते रहे। जवाबात तो बहुत सारे होते हैं ना, लेकिन फिर उसमें वो बात खत्म हो जाती है, वो अल्लाह ताला के इश्क मोहब्बत और ताल्लुक में अल्लाह वो चीज खत्म। इकरार गलती, एतराफ़ कसूर, ये मतलूब बंदगी है, ये हमारे अंदर ऐसा अना और दूसरी चीजें है कि हम इकरार गलती नहीं करते। नतीजा ये है कि पहले ही अल्लाह से दूर है और दूर हो जाते हैं, वो नदामत जो कि मतलूब है वो नदामत नहीं, जैसे बास ने किया। लहजा उसी तरीके से कहे कि जी साफ कहे कि वो मेरी गलती थी, मैं गलती पर था। आज आप गलती कर ली अब तो सब पता है, पता है अब मुझे ये भी पता है पहले गलती अब नहीं करूंगा, अदा जो होना था वो हो चुका, मैं उस पर अल्लाह ताला से माफी मांगता हूँ दिलो जान से, लेकिन अब मैं इस गलती को दोबारा नहीं दोहराऊंगा, अदा अब मैं पर्दा करूंगा, अब मैं शरीयत पर अमल करूंगा, अब कुछ भी हो जाए। अगर पहले गलती हो गई इसका मतलब थोड़ी उसी गलती को बहाना बनाएंगे, क्यों साहब अब इंसान अपनी इस्लाह करेगा ना, इस्लाह इसी का तो नाम है, इस्लाह के अंदर ये बात शामिल है, एतराफ कसूर करे और वो काम दोबारा न करे। लिहाजा जिस तरह से भी उस बाज ने तौबा की, बादशाह उसको अपने साथ ले गया, उसी तरीके से हमें भी तौबा की जरूरत है कि अगर हम कोई खिलाफ उसूल, खिलाफ शरीयत, खिलाफ सुन्नत, अपने बुजुर्ग और असलाफ के तर्ज के खिलाफ काम करें, उस पर तौबा की जरूरत है, तावील ना करें, काम करें, इज्जत नहीं देखें, और अगर हम तावील देते रहेंगे नतीजा ये होगा पहले ही हम अल्लाह से दूर हैं, मजीद दूर हो जाएंगे, यानी हमारी इबादत, हमारा इल्म, हमारे मामलात, हमारा जिक्र तिलावत, अगर हम अपने गरेबान में खुद झांक कर देखें तो ये हमें अल्लाह से करीब नहीं कर रहा, ہونا تو چاہیے نا, قربت ہونی چاہیے. آپ تصور کریں مسلمان سارے عالم میں کتنے زیادہ, مسجدیں بھری ہوئی, مدارس بھرے ہوئے, خانقاہیں بھری ہوئی, تبلیغی مراکز بھرے ہوئے, جہاد کے مراکز بھرے ہوئے, کعبہ شریف, مدینہ شریف میں کھچا کھچ رش ہے, مال دینے والوں کی کمی نہیں, تہجد پڑھنے والوں کی کمی نہیں, عبادات کرنے والوں کی کمی نہیں, پھر بھی دیکھیں مسلمان ہی پٹ رہا. اس کی واضح اور صاف بات یہ ہے کہ ہم نے ضرور اپنے مالک کو ناراض کیا. عذاب دیکھیں آج کل حالات کیسے ہیں, اس کے باوجود یعنی آج کل حالات ایسے ہیں کہ دینداروں کی شامت آئی ہوئی ہے, ایسا ہی ہے نا. نہیں, اس کے باوجود ہم لوگ اپنے معاملات اپنے حالات کو بدلنے کو تیار نہیں کہ میں اپنی اصلاح کی طرف توجہ کروں, کہ میں یہ گناہ کرتا ہوں اس کو چھوڑ دوں, میں تصویریں کھینچاتا ہوں میں اس کو چھوڑ دوں, میں ٹی وی دیکھتا ہوں میں اس کو چھوڑ دوں, میں شلوار ٹخنے سے نیچے کرتا ہوں اس کو چھوڑ دوں, میں جماعت کی نماز فوت کرتا ہوں میں اس کو چھوڑ دوں, میں خلاف سنت عمل کرتا ہوں میں سنت کے مطابق کام کروں, پھر بھی نہیں. یعنی یہ انتہائی غفلت اس کو کہا جاتا ہے کہ بھائی میں اپنے اندر بہت کمیاں ہیں کوتاہیاں ہیں, لیکن چھوڑنا تو دور کی بات, میں اعتراف کوتاہی بھی نہیں کرتا. کتنی بڑی خطرناک بات ہے. اب دیندار عالم یہ ہوگا کہ ایک دیندار کے ساتھ قتل و خونریزی کا معاملہ ہوگا, وہ ٹی وی پر دیکھیں گے کہ کیا ہوا, ویڈیو دیکھی جا رہی ہے, کیسا جی بات ہے. ایس ایم ایس بھیج رہے ہیں, یہ نہیں کہ اللہ سے مانگے جماعت کی نماز, دوسرے معاملات ٹھیک کریں. ہم لوگوں کی اس طرف توجہ نہیں ہے, یار دیکھیں یار ہمارا کوئی عمل سنت کے خلاف تو نہیں ہے, ہم کوئی مسکام شریعت کے خلاف تو نہیں کر رہے ہیں. یعنی ابھی بھی ہم لوگ یہ نہیں دیکھتے. کتنی عجیب سی بات ہے. یہ ہے انتہا ہماری غفلت کی. اللہ ہماری اس غفلت کو معاف فرمائے. یعنی گویا کہ ہمارا تو حال یہ ہو گیا کہ ہم منتظر اللہ تعالیٰ کے, وہ ہماری حالت کو بدلے. اللہ تعالیٰ فرمائے ان اللہ لا یغیر ما بقوم حتى یغیروا بانفسهم, کہ اللہ تعالیٰ کسی قوم کی حالت کو نہیں بدلتے جب تک وہ خود بدلنا نہ چاہے. حتی بی انفسهم, حتی یغیروا بی انفسهم. اللہ کے لیے مشکل نہیں ہے, لیکن دستور اور قاعدہ یہ ہے, اس لیے ہم لوگ بدلنے کو تیار ہیں. وہی سب باتیں, وہی سب اعمال, وہی سب کچھ, وہی دنیا پرستی, وہی لالچ, وہی حیث پرستی, وہی بد نظری, وہی شہوت, سب کچھ ہمارا حال وہی ہے. اندر کھوکھلا ہے, ظاہر میں ایک ڈھانچہ ہے بس کہ جی ہم شریعت متبع, شریعت متبع سنت ہے, لیکن حقیقت تو ہم اپنی جانتے نا کہ ہم کیا ہیں. اللہ ہم پر فضل فرمائے, ہم گناہ چھوڑنے کو تیار نہیں ہیں. تو میرے پیارے دوستوں, اللہ کی مدد کیسے آئے گی؟ سب مولوی عالم اور حافظ اور قاری صوفی شیخ ہونا یہ کافی تو نہیں ہے, جب تک عمل شریعت و سنت کا مطابق نہ ہو. اللہ تعالیٰ نے اس سے خلاف فی الارض کا وعدہ فرمایا, والذین آمنوا وعملوا الصالحات لیستخلفنہم فی الارض, کہ ایمان اور عمل صالح یہ دو چیزیں ہیں, استخلاف فی الارض, کیونکہ زمین پر اللہ حکومت عطا فرمائیں گے, لیکن کیونکہ ایمان اور عمل صالح. اور عالم یہ ہم عمل صالح کیا کرتے ہیں, شیطان اور نفس نے تو ہمیں سالہ بنایا, اس کے گویا کہ ہم پیروکار اور اس کی اتباع کرنے والے ہر معاملے میں. یعنی اس کا پتہ کیسے چلے گا, ہم اپنی مسجدوں کو دیکھیں, ہماری مسجدوں میں اعمال سنت کے مطابق ہیں کیا, ہماری نماز, ہماری اذان, ہماری اقامت. ہم اپنے دینی اداروں کو دیکھیں کہ میں جو دین کا کام کر رہا ہوں شریعت و سنت کے مطابق ہے, میری شادی, میری فوتگی, میرا لباس, میرا کھانا پینا, میرا بیت الخلاء نہ جانا سنت کے مطابق ہے کہ نہیں. کتنی عجیب بات ہے نا. یاد ایک مولوی صاحب کسی مسجد میں امام ہے, उन्होंने एक साल के लिए कमरा कमेटी वालों से मांगा, कमेटी वालों ने उनको कमरा दे दी। साल गुजर गया, वो कमरा खाली नहीं कर रहे। इमाम है, आलिम है, बहुत बड़े मुदर्रिस भी, कमरा खाली नहीं कर रहे। कमेटी वालों ने कहा उनका मेरी मजबूरी है। वो कमेटी वाले उस घर से एक मुलाक कुछ हिस्सा है वो एक और मेरे साहब को दे रहे थे, उनके काम मुलाजमत वो करते। तो उन्होंने कहा मैं कमरा खाली नहीं करूंगा। फिर उस कमरे का हिस्सा एक दरवाजा इधर खुलता था, कहा अच्छा भाई चलो बाबा वो मेरे साहब दूसरे मान ले, अच्छा भाई रखो कमरा, मुझे मसला नहीं है, कमेटी वाले राजी है तो मैं भी राजी हूँ, मुझे कोई मसला। उन्होंने कहा अच्छा दरवाजा खेचना, दरवाजा वहां से नहीं यहाँ खेचो, क्योंकि वहां हमारी पेटी आएगी, मुझे और तंग हो गई। अब आप बताइए ना, अब जिसमें वो कह रहे यार थोड़ी सी मेरी पेटी आ जाएगी, भाई जिसमें तुम्हारी पेटी आ जाएगी अगले का भी कितना सामान आ जाएगा। खैर वो छोड़ने को तैयार नहीं, और फिर धमकी अलग दे दी, और आगे से कहते क्या है कि मेरी बीवी ने कहा। अब आप बताइए, देखिए इमाम मस्जिद ऐसा करे, एक आलिम ऐसा करे, क्या हाल होगा बताइए, होगा कि नहीं होगा। उसकी नमाज, और माल, अगर मैं यहाँ कोई काम करूं मोहल्ले वालों से छुपा रह सकता है, बताओ। अब कमेटी के 5-6-8 मेंबर होंगे, ये कर रहे होना ही चाहिए था कि साल गुजरता ठीक है लिया, चलो भाई मुझे वापस लो, वापस देते फिर कहते साहब मेरी जरूरत है, अगर आप मेहरबानी करें दे। उसूल ये होता है, मसलन किसी से गाड़ी ली, गाड़ी वापस नहीं की यार मुझे जरा कुछ वक्त, फिर गाड़ी वापस करते हैं, फिर कहते भाई मुझे जरूरत है मेहरबानी करी कुछ दिन और दे दो, पहले के दिल में आता कि भाई वापस करना चाहते है ना, इज्जत होती, इज्जत होती। जब आप तसव्वुर करेगा आलिम एक मौलवी ऐसा काम करेगा, यानी हम दीनदार होकर ऐसे काम करेंगे, अब दो मौलवियों की लड़ाई है, दूसरे मौलवी साहब का मुझसे ताल्लुक है। तो उन्होंने कमेटी वाले ने उनसे उन्होंने कहा, तो उन्होंने कहा भाई मुझे आप जो देंगे मैं ले लूंगा, मैंने उनसे कहा देखो जो दे वो ले लेना खामोश, अरे नहीं मुझे ये चाहिए चाहिए। तो इमाम साहब ने उनको बराह रास्त धमकी दे दी, और तुमने लिया तो ये भी नहीं मिलेगा। तो उन्होंने उनको अच्छा उठी, वो राजी हो गया, तुम्हें बेवकूफी की। तो बोलते भाई मैं इस काम में नहीं हूँ, उनका काम है, इंतजामिया का काम है, वो मुझे दे रहे अपनी मर्जी से, मैंने उनसे मांगा नहीं, वो खुद मुझे मकान दे रहे जो दे रहे मैं दे रहा हूँ। अब मन साहब कहते मेरी बीवी कहती है क्या मैं कमरा नहीं छोड़ेंगे, क्या कहा मेरी बीवी कहती है कमरा हम नहीं छोड़ेंगे। अब आप बताइए क्या इज्जत रही, बीवी कह रही है अजीब बात। तो ये वो चीजें हैं जिनकी वजह से यानी हमारा क्या होगा। अल्लाह पर अल्लाह अपने कर्म से हमारी इस बात से भी हिफाजत फरमाए कि हम कहें करें हम कुछ, बहुत ही वाकई खतरनाक डरने की बात है। अब हमारे असलाफ का तो हाल हम देखें, देवबंद के एक आलिम थे, मुझे अभी जहन में नाम नहीं है, उन वो देवबंद की तरफ से चंदा करने जाते थे। एक दफा वो निकले थे, चंदे का कुछ माल था वो खो गया, आए चुप करके आए, अपने एक जमीन थी वो बेची, उसको बेचकर पैसा इसमें शामिल किया और दे दिया मदरसा लोग, बाद में पता चल गया भाई फतवा आया, दारुस्तार फतवा पूछा, उन्होंने कहा भाई ये चूंकि जिम्मेदारी से था इनकी गलती नहीं है, लिहाजा इनके जिम्मे उस माल का जमान नहीं है, मसला ही। अब उनको सब समझा रहे भाई पैसे ले लो भाई तुम्हारा है ही नहीं जब, तो एक आलिम ने उनसे फरमाया कि तो नाराज हो गए, उन्होंने कहा सारा मसला तुमने सारी शरीयत मेरे लिए पड़ी है कि मुझे तुमसे कारो। फरमाने लगे तुम अपने दिल पर हाथ रखकर कहो, अगर ये मामला तुम्हारे साथ होता तो तुम क्या करते, یعنی ایک ہے فتویٰ، ایک ہے تقویٰ. انہوں نے کس پر عمل کیا؟ تقویٰ، کہ اپنی زمین بیچ کر پیسہ لگا دیا کہ مجھے نقصان اٹھانا پڑے گا، میں کر لوں، لیکن آخرت میں مجھ سے پوچھا بھی نہ جائے گا یہ کیا ہے. یہ ہے وہ چیز، یہ وہ طرز اسلاف ہے جس کے لیے اب ہم ترستے ہیں. نہ ہم عمل کرتے ہیں، نہ کوئی ایسا کرنے والا نظر آتا ہے. اور ہمارے اکابرین، وہ حضرات جو اس طرز پر چلنے والے ہیں، ایک ایک کر کے دنیا سے تشریف لے جا رہے ہیں، اور جو ہیں ان سے ہم سیکھتے نہیں ہیں کہ ہمارے اسلاف کا طرز کیا تھا، ہمارے بڑوں کا طریقہ کیا تھا، کہ جس کی وجہ سے ان کی عزتیں تھیں، کہ جس کی وجہ سے اللہ کیا بھی ان کا مقام، مخلوق میں بھی ان کی عزت. اب یہ چیز ہمارے اندر نہیں ہے، اور یہی وہ چیز ہے کہ جس کی وجہ سے ہم پٹتے ہیں. اللہ تعالیٰ ہم سب پر رحم فرمائے. یعنی عالم تو یہ ہو گیا کہ ہم اپنی آباد بحالت بدلنے کو تیار نہیں ہیں. بس اللہ ہی فضل فرمائے. واخر دعوانا.